نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي واعلموا پارا نمبر 10 سورة الانفال کی آیت نمبر 41 سے شروع کر کے سورة کے اینڈ تک 75 اس بارے میں ہم کریں گے اور پھر اس کے بعد ہم انشاءاللہ سورة توبہ کا ابتدائی حصہ بھی اسی بارے میں کریں گے تھوڑا سا آپ کو پیچھے سے اپنے ذہن کو ساتھ جوڑنا ہوگا سورة انفال کے آغاز میں ایک سوال تھا یسلونک عن الانفال غزوہ بدر چونکہ نبی صلی اللہ علیہ وسلم کی زندگی میں لڑی ہوئی پہلی جنگ تھی تو صحابہ کرام کو اس وقت تک یہ نہیں معلوم تھا کہ جو دشمن سے وار بوٹی اسپوائلز آف وار کہہ لیجئے یا بچے کھچے جو ان کے چیزیں ہوتی ہیں اس کا کیا کیا جائے تو اس پہ سوال جو کیا گیا 40 آیات میں کردار سازی ٹیم بلڈنگ لیڈر کی اطاعت مقصد سے جڑنا یعنی خوب اچھے طریقے سے اس کی بات کرنے کے بعد اب یہاں آیت 41 کا ٹاپک مال غنیمت کی تقسیم کا حکم ہمارے لیے اس میں کیا عمل کی بات ملی کہ ضروری نہیں ہوتا کہ ہر سوال کا جواب فوراً دیا جائے کبھی کبھی آپ کے بچے بھی آپ سے کوئی سوال کرتے ہیں اور سر پہ سوار بھی ہو جاتے ہیں جلدی بتائیں جلدی بتائیں تو آپ اس موقع سے اپنے لیے عمل کا نقطہ لے کہ بیٹا اس کا جواب آپ کو مناسب وقت پہ دوں گی اسی طرح اسٹوڈنٹس اپنے استاد سے بھی کوئی سوال کریں تو ان کو بھی صبر کرنا چاہیے کہ جب بہتر اور ان کے حق میں صحیح ہوگا تو اس کا جواب دیا جائے گا آئیے دیکھتے ہیں اب اس میں مال غنیمت کی بانٹ کا کیا طریقہ ہے وَعْلَمُوا أَنَّمَا غَنِمْتُم مِّن شَيْءٍ بس خوب جان لو کہ جو بھی تمہیں غنیمت میں سے چیز کوئی ملے بس اللہ کے لیے ہے اس کا پانچواں حصہ اور اس کے رسول اور قرابت داروں اور یتیموں اور مساکین اور مسافروں کے لیے اگر تم ایمان لاتے ہو اللہ پہ اور جو ہم نے نازل کی اپنے بندے پہ اس دن جس دن کے حق اور باطل میں فرق ہوا مراد یوم بدر ہے اور وہ دن جس دن کے دو جماعتیں ملی تھی واللہ علی کل شیء قدیر اللہ ہر چیز پہ قادر ہے یہاں مال غنیمت کی بانٹ میں بہت ہی خوبصورت طریقے سے اس مال کو ڈسٹریبیوٹ کیا گیا یعنی پورے مال کے پانچ حصے ہوں گے اور پانچ حصوں میں سے چار حصے تو لڑنے والوں کے ہاتھ میں آئیں گے جو کہ وہاں لڑے اور ایون اس میں پھر ان کے گھوڑوں کا حصہ بھی ہوتا تھا یہ بھی ایک عجیب و غریب سی چیز ہے اگر آپ اس کی ڈیٹیل پڑھیں تو واقعی آپ کو لگتا ہے کہ اللہ نے ہر حق والے کو تول تول کے اس کا حق دیا جو پانچواں حصہ ہے یہاں اس کی بانٹ ہے یعنی ون ففتھ منی اس کو ڈفرینٹ چیزوں میں جو پیش کیا گیا تو آخر اس کا مقصد کیا ہے دو چار اصول اپنے لیے نوٹ کر سکتے ہیں اگر آپ چاہیں نمبر ایک کہ مال ضروری نہیں اس کا ہو جس کے ہاتھ لگے کیونکہ اللہ تعالیٰ نے اس چیز کو بہت ہی واضح کر کے بتا دیا کہ جو بھی ایک سوئی ایک سلائی ایک دھاگا بھی ہے تو لوگ اس کو جمع کرائیں گے مال غنیمت میں اور پھر اللہ کے نبی اس کو اپنی ثواب دید اور اپنی سمجھ کے مطابق بانٹتے تھے تو کیا پتہ چلا کہ جس کی لاٹھی اس کی بھینس نہیں ہوتی آج اس محاورے کو بھی بدل لیجئے پھر دوسری بات ہے کہ محنت اور کسی کی حق داری بھی ضروری نہیں ہے جو چیز وقت کی ضرورت کے مطابق ہوگی اس کو دیکھا جائے گا ہاں اس میں ایک بڑی اہم بات ہے اجتماعی مال کی خیانت آپ دیکھیے کہ کسی ایک انسان کی کوئی پینسل بھی اٹھا کر لے جائے تو وہ پوچھے گا کدھر گئی ہم اپنی چیزوں اور اپنی بلانگنگس کے بارے میں بہت حساس ہوتے ہیں اسی لیے لوگ اس کے بارے میں سوچتے بھی نہیں لیکن جو اجتماعی مال ہوتا ہے مثال ہے گورنمنٹ کا خزانہ بیت المال اس دور میں تھا آج آپ اس کو کوئی بھی نام دیں ٹیکس اسی میں آئے گا پھر اسی طرح سے کسی بھی اچھی کاز کے لیے کوئی پیسے جمع ہوتے ہیں زلزلہ زدگان کے لیے یا فلڈ ریلیف کے نام پہ اس کے بارے میں کیئرفل رہنا اور خاص طور پہ پھر دین کے نام پہ جب لوگوں سے ڈونیشنز ملتی ہیں اور اس طرح کی چیزیں اور ہم اس کے ذمہ دار بنا دیے جاتے ہیں تو بہت سوچنا چاہیے کہ جس نے کسی ایک کی پرسنل چیز اٹھائی یا کیئر لیسلی اس کو لے لیا تو کل قیامت کے دن ایک دعوے دار ہوگا लेकिन जिसने इज्तमाई चीज़ों में से कुछ चीज़ इधर उधर की, कोई नीयत भी नहीं बुरी होती, कभी कभी लोग चोरी की नीयत तो सोच भी नहीं सकते, केयरलेस हो जाते हैं, कभी अपना माल बड़े बेदरेख तरीके से इस्तेमाल करते हैं, वही पॉलिसी वो दीन के या फिर इज्तमाई चीज़ों में लाते हैं। इस पर फिर जिम्मेदारी है कि कल ऐसा ना हो कि हमारी किसी छोटी सी गलती पर कितने ही लोग उसके दावेदार आए हों। अल्लाह ताला हमें माल की बेहतरीन बांट और इसका इस्तेमाल करने की तौफीक अता फरमाए। आगे आयत 42 क्या है कि मार्का बदर ने हुज्जत तमाम कर दी, इज़न तुम मिलो दुवते दुनिया, जब तुम करीब वाले किनारे पे थे, यानी मुसलमानों का लश्कर जो था मदीना से करीब था, और वो यानी दुश्मन जिनसे मुकाबला था वो दूसरी तरफ थे दूर वाले किनारे पे, मुराद अबू जहल का लश्कर है, व रकबू असफला मिनकुम, और अबू सुफियान साहब के पास जो काफिला था माले तिजारत से भरा हुआ वो तो नीचे से ही निकल गया, वलो तवा तुम लख्तलफ तुम फिल्मियात, यानी अल्लाह ताला ने यह एक बड़ा खूबसूरत असूल दिया कि अगर पहले से पता चल जाता कि बदर के मुकाम पे एक इतनी बड़ी जंग होने वाली है तो फिर तुम क्या करते, इख्तलाफ राय का इजहार करते, कोई कहता होनी चाहिए कोई कहता ना होनी चाहिए, और ख़ास तौर पे बदर के मौके में, यानी मार्का बदर में अल्लाह ने हुज्जत कैसे तमाम की, फितरी तौर पे ह्यूमन नेचर के तहत मुसलमानों की ख्वाहिश थी कि उनका मुकाबला अबू सुफियान साहब के लश्कर से हो जिस पे माल गनीमत मिलने के भी उम्मीद थी, और उसमें बहुत सारा माल तो मुसलमानों ही का था जो हिजरत की सूरत में बाद में लोगों ने कब्ज़ा कर लिया। लेकिन अल्लाह ताला का फ़ैसला क्या था, एहकाकुल हक और वइब्तालुल बातिल, आगे आयत में लफ्ज़ भी आने वाले हैं अभी, यानी अल्लाह दिखाना लोगों को यह चाहता था कि मुसलमानों के पीछे अल्लाह की मदद है, मुसलमान थोड़े भी होंगे तो जीतेंगे, बिलफर्ज अबू सुफियान साहब के लश्कर से मुसलमानों का मुकाबला होता और मुसलमान जीत जाते तो ये क्या बड़ी बात है, यानी आप देखिए कि हाथी और चींटी का क्या मुकाबला है। अल्लाह ने मुसलमानों के गिरोह से 3 गुना ज़्यादा फ़ौज जो जदीद असलहे से लैस थी उससे मुकाबला करा के जो बात करती वो क्या थी, वला किलियक्दी अल्लाह अमरा, अल्लाह अपना काम पूरा करके रहता है, कहा ना मफूला क्या लियाहली का मन हला का बैजना, जो हलाक हो वो बैजना दलील पे हो, व याह्या मन है या ला बैजना, अल्लाह चाहते बंदा जिए तो इज्जत से जिए मरे तो इज्जत से मरे, दलील हर चीज़ की ज़रूरी है और अल्लाह ताला तो खूब सुनने वाला है। पता क्या चला, अहमियत असबाब की नहीं होती, अल्लाह की कुदरत की होती है। हम बहुत सारी कोशिशें करते हैं और हमें कोशिश करनी भी चाहिए, ट्राई योर बेस्ट एंड लीव द रेस्ट टू अल्लाह ताला। तो आयत 43 से 44 में अल्लाह ताला ने कुछ ऐसे खूबसूरत काम दिखाए कि अल्लाह कैसे अपने काम कराता है, इस जुरी का हुमुल्लाहु फी मनामी का कलीला, यानी यहाँ आप देखेंगे अभी कि कुछ कभी ज़्यादा दिखाने की बातें हैं कुछ कम दिखाने की बात है, मुसलमानों को किसी वक्त में काफिर जो थे बहुत थोड़े दिखे, काफिरों को मुसलमान बहुत ज़्यादा दिखे, कभी उतने फरिश्ते उतरे कभी इधर, वजह क्या थी, अल्लाह ये सारा कुछ करके क्या करना चाहता था, लियक्दी अल्लाह अमरन काना मफूला, अल्लाह दिखाना चाहता था कि मैं थोड़े को ज़्यादा कर दूँ ज़्यादा को थोड़ा कर दूँ। इसमें से अमल के नुक्ते चंद नोट कर लीजिए, हेड काउंट की इस्लाम में कोई इतनी अहमियत नहीं है, हज़ारों हों लेकिन नकम्मे हों नाकारा हों क्या फ़ायदा, थोड़े से लोग हों लेकिन मुखलिस हों जंगजू हों जयाले हों तो वो ज़्यादा काम के हैं। अल्लाह की मदद मोमिन और मुसलमान के साथ उसके ईमान के मुवाफिक होती है, तो अल्लाह ताला कहते हैं हमने तुम्हारी नींद के दौरान उनको जो दिखाया वो बहुत थोड़े दिखाया, और अगर तुम उनको बहुत ज़्यादा देखते लफशिल तुम बुजदिल हो जाते हिम्मत ही ना करते। लेकिन ना आप एक बच्चे को कहते हैं कि ये ज़रा एक पिलो पकड़ा दो तो पकड़ा देगा, लेकिन आप बच्चे से कहे कि ये कुर्सी उठा के उधर रख दो तो हिम्मत नहीं होती ना। तो इसे एक अमल की बात है कि टारगेट अचीवेबल हो तो बहुत सारे लोग चल पड़ते हैं, लेकिन अगर अकल में ही ना आ रहा हो टारगेट तो बहुत सारे आपका साथ भी छोड़ देते हैं। कभी कभी लीडर और फॉलोअर्स यानी अमीर और मामूरीन, या आप कह लीजिए कि बड़ों और छोटों में बहुत बड़ा फ़र्क किस चीज़ का होता है, हौसले का। आप माँ बाप होने के नाते अपने बच्चों के साथ अपने आप को रिलेट करें तो आपको समझ आएगा, बाप को पता है कि उसके बैंक में कितनी मनी रखी हुई है, अब वो स्टेटमेंट अगर बच्चा देख ले तो क्या करेगा, वो तो बहुत फजूल खर्चियां करेगा। ऐसा हुआ किसी ने अपने बच्चे को काम में डाला, जब उसने बाप की इनकम देखी तो उसने पढ़ना ही छोड़ दिया, कहने लगा अब्बू के पास इतने पैसे हैं और अब्बू तो इतने पढ़े लिखे ही नहीं, तो जब उनको पैसे मिल गए तो मुझे भी मिल जाएंगे। यानी अब ये एक भोलपन और एक सिंपल बात तो है, लेकिन हकीकत है कि कभी कभी ऐसा होता है कि आपको पता होता है आपके बहुत से पैसे हैं, बच्चों को नहीं पता होता, आप उसके मुताबिक कोई भी डील कर लेते हैं। अल्लाह ताला के ऊपर बंदे की जब नज़रें लगती हैं तो उसको ये दिख रहा होता है कि मेरे अल्लाह के पास बहुत कुछ है, फिर वो बहुत बड़ी बड़ी डील्स कर लेता है। कभी कभी टीम को बात समझ ही नहीं आती, ज़रूरत भी नहीं होती हर बात बच्चों को समझाने की, हाँ ये देख लीजिए कि अल्लाह वो काम करवा देता है कि नहीं करवाता। तो अहमियत असबाब की नहीं, अल्लाह की कुदरत है, और हमारा बिलीफ है इन अल्लाह अला कुल्ली शेन कदीर। इससे आपको हाई अचीवर बनना भी सिखाया जा रहा है। हमेशा बिग ड्रीम्स रखिए, बड़े ख्यालात सोचिए, और फिर समझ बूझ के साथ काम कीजिए, अल्लाह की मदद होती है। उसके बाद आयत 45 से 47 में एक पैगाम है कि दौरान जंग मुसलमानों को क्या करना है और क्या नहीं करना, यानी कुछ इंस्ट्रक्शंस, कुछ हिदायात है। या अय्युहल्लज़ीना आमनू इज़ा लक़ीतुम फ़ियतन, ऐ ईमान वालों जब तुम किसी एक जमात से लड़ो, फ़स्बुतू तो साबित कदम रहो, बी फॉर्म, और दूसरा असूल वज़कुरुल्लाह कसीरा, और अल्लाह ताला का जिक्र कसरत से करो। क्यों? लअल्लकुम तुफ्लिहून, ताकि तुम फलाह पाओ। क्या पता चला? कामयाबी के दो नुक्ते। नंबर एक, फ़स्बुतू, अज़म, हिम्मत, साबित कदमी। और फिर अगली आयत में अगर आप इसी के बाद देखेंगे तो अगली चीज़ क्या दिखेगी? वातीउल्लाह। आप देखिए कि ये वो गोल्डन रूल्स हैं कि जिसके ऊपर गौर करके आज का मुसलमान अपने ऊपर गौर कर सकता है कि क्यों मेरे पास अल्लाह की मदद नहीं आ रही, बर क्यों बेचारे मुसलमानों पे गिर रही। रूल क्या है? 46 देखिए, वातीउल्लाह व रसूलहू, और अल्लाह और उसके रसूल की इताअत कीजिए। वला तनाज़ऊ, और आपस में झगड़ा ना करो, तनाज़े ना करो, खींचातानी ना करो। क्या होगा? फतफशलू, तुम बुज़दिल हो जाओगे। वतज़हबरी हुकुम, और दुश्मनों के दिलों से तुम्हारा रोब चला जाएगा। करो क्या? वसबिरू, और सब्र करो। इन अल्लाह मा साबिरीन, बेशक अल्लाह सब्र करने वालों के साथ है। साथ ही अगली आयत में बताया क्या ना करो, यानी आप देख रहे हैं गाइडलाइंस में डूज अभी हमने देख लिए, अब डोंट्स में, वला तकूनु कल्लज़ीना खरजू मिन दियारिहिम बतरो, घरों से दिखाते हुए, शो ऑफ करते हुए, रिया करते हुए, वयसुद्दूना अनिस्सबीलिल्लाह, लोगों को अल्लाह के रास्ते से रोकते हुए ना निकलो। वल्लाहु बिमा यामलून मुहीत, अल्लाह हर वो काम जो तुम कर रहे हो उसको देख रहा है। क्या इसका ओवरव्यू है? पहली आयत में कामयाबी के नुकात में हिम्मत, अज़्म, साबित कदमी रखो, अगली आयत में अल्लाह की याद और कसरत से जिक्र की बात कर दी। दूसरे लफ्ज़ों में आप कह सकते हैं कि अल्लाह ताला मुसलमानों को वेल मैनर्ड सोल्जर्स बनाना चाहता है। देखिए कि हमारे यहाँ एक बड़ी मारूफ बात है, आज आपको वो भी गलत होती दिखेगी, कि मोहब्बत और जंग में सब जायज़ है। तो आज से इस मुहावरे को भी बदल दीजिए, मोहब्बत और जंग में सब कुछ जायज़ नहीं है। अल्लाह ने हर अच्छे और हर ख़राब काम के साथ कुछ हुदूद रखी है। तो आइए देखते हैं लड़ाई के कुछ आदाब, और लड़ाई के जब आदाब है तो फिर मोहब्बत के आदाब क्यों ना होंगे, फिर दोस्ती के आदाब क्यों ना होंगे। तो पहली चीज़ साबित कदमी और इस्तेक़लाल, बी फॉर्म। जो फौज उखड़ जाएगी, मुझे बताइए कि वो जीतेगी कैसे? तो कोई भी काम करें, अब ये सिर्फ मैदान जंग की बात नहीं है, आप नेकी का कोई प्रोजेक्ट शुरू करते हैं, आप कोई बड़ा काम करना चाहते हैं, अल्लाह आपसे कोई ऐसा काम लेता है जिसमें इंसानियत का फ़ायदा है, शुरू में बहुत लोग लगेंगे, हाँ वेरी गुड, अच्छा लगा, एक्साइटेड भी हैं, मीटिंग्स हो रही हैं, आइडियाज़ आ रहे हैं, आहिस्ता आहिस्ता कोई मजबूरियों की नज़र, कोई मुश्किलात की नज़र, और कोई उज़र ही देता रहता है। नतीजा क्या निकलता है? काम वहीं का वहीं, और अधूरे मंसूबे हमारे अपने मुल्कों में बहुत से दिखेंगे। कई कई साल से पुल बने हुए हैं, छुट रहे हैं, कई साल से एक काम शुरू किया नहीं हुआ, एक ने शुरू किया, दूसरा आया उसने छोड़ दिया। तो हमेशा जो काम कीजिए पूरी समझ से कीजिए, इस्तखारे से कीजिए, दुआओं से, और फिर जम जाइए। अल्लाह के नबी ने फरमाया कि इन अहब्बल आमाल इलल्लाही अदवमुहा व इन कल्ला, अल्लाह को जो काम बड़े महबूब है ना, वो हैं जिनको हमेशा किया जाए, अदवमु दवाम से, फॉर्मनेस के साथ, हाँ व इन कल्ला, अगरचे वो थोड़े भी हों। حضرت بلال کے صرف دو نفل جب وہ وضو کے ساتھ ادا کر لیتے تھے، کیا اس نے ان کے قدم جنت میں نہیں سنوا دیے، ان کے قدموں کی چاپ نبی کو سنوا دی؟ تو یہ نہیں بات ہوتی کہ آپ کتنا بڑا کام کر رہے ہیں، یہ بات ہوتی ہے آپ کتنی دیر سے کر رہے ہیں. کوئی مستقل 20 سال سے لگا ہوا ہے، چلے چونٹی کی طرح سلو اینڈ سٹیڈی والی ہی کیفیت ہے، لیکن وہ بچ جائے گا. اور کبھی کبھی ہمیں نیکی کا ایک جوش آتا ہے، ابھی رمضان آئے ہوئے ہم جوش میں ہیں، ابھی کوئی نیا کام ہو رہا ہے ہم سب جوش میں ہیں، اور پھر ٹھنڈے. کچھ لوگ آپ کو بڑے بھاگ بھاگ کے دکھتے ہیں، رمضان کے بعد غائب ہیں، کوئی آج ہیں تو کل نہیں. ایسے جو انپریڈکٹیبل لوگ ہوتے ہیں نا، یہ دین کے کام کے نہیں. میں نے تو بالکل اس سال بھی، خاص طور پہ جب ہم رضی اللہ عنہ والا پارا پڑھ رہے ہیں جو ہمارا دوسرا سیٹ ہے ماشاء اللہ اس سال کا، اس میں صحابہ کی دن بدن مجھے ایک ہی خوبی دکھ رہی ہے کہ جس چیز کو پکڑا چھوڑا کبھی نہیں. اور یہی بات زندگی سے موت تک تھی کہ خلافت آخری دن تک نبھائی. اگر میدان جنگ میں نبی نے بھیجا تو بازو کٹوا دیے، جعفر تیار کا ایک بازو کٹ گیا، پھر دوسرا کٹ گیا. جمیرے طلحہ کے ہاتھ پہ کتنے زخم ہیں کہ ہاتھ چھلنی بنا ہوا ہے. تو آپ کے میرے لیے اصل بات یہ، اس سے ایک چھوٹی سی مثال جو عام زندگی کی ہے، آپ کو پتہ ہے کہ اسلام میں نکاح کی شرائط میں ایک شرط ہے کہ گھر بسانے کا ارادہ ہو. ٹائم باؤنڈ شادی نہیں آپ کر سکتے کہ اچھا یہ 1 مہینے کی ہے، اچھا یہ پیپر میرج ہے، اس ملک سے نکل جاؤں گا. نہیں، آپ اپنے کسی مطلب کوئی شادی ایسے بھی نہیں کر سکتا. کوئی مرد اپنے سسر سے کہے کہ میں آپ کی بیٹی سے 20 سال کے لیے نکاح کرتا ہوں، 100 سال کے لیے بھی نہیں کہہ سکتے. آپ نے جہاں لمٹ لگا دی، آپ کے نکاح کی ایک شرط ختم ہو گئی. اب جو شادی ہوتی ہے وہ ہوتی تو ہمیشہ کے لیے نا، پھر کچھ حادثات ہو جاتے ہیں، کبھی کوئی پہلے چلا گیا، کبھی کچھ چلا گیا، کبھی حالات نہیں بنے، لیکن شادی کی بنیاد ہے ہمیشہ کی. تو آج سے ایک عمل کا نقطہ لکھیے، جب کسی کا حصہ بنے، جب کسی کو جوائن کریں، کسی کو نیکیوں میں آپ امید دلائیں، تو اس وقت باقی واپسی کی کشتیاں جلا دیجیے. اللہ کی پھر دیکھیے گا مدد کیا ہوگی. ہم یہ بار بار جو نسبتیں بدلتے ہیں، ادھر جاؤ ادھر جاؤ، آپ کو تک ایک گھر ٹوٹتا ہے کتنا شور مچتا ہے خاندان میں، کتنا معاشرے میں آوازیں آتی ہیں. اسی طرح دین کے نام پہ لوگ ہمیں پہچاننے لگتے ہیں. تو جب ہم ادھر سے ادھر نسبتیں بدلتے ہیں تو پھر یہی ہوتا ہے. ہاں، آپ کو کوئی بہت واضح چیز خراب دکھی تو پھر آپ بتا کر اچھے طریقے سے اصلاح کریے. اگر کوئی نہیں مانتا، آپ کے پاس پوری حجت ہے، تو جو طلاق کا طریقہ ہے وہی ادھر بھی ہے. پھر دوسری چیز کیا ہے؟ اللہ کی یاد کثرت سے. میدان جنگ میں اللہ کی یاد کس کو آئے گی؟ جو نماز میں اللہ کو یاد کر رہا ہوگا. فجر کے لیے جو وقت پہ نہیں اٹھتا، وہ اس وقت دشمن کے آنے پہ کیسے اٹھے گا؟ پھر اللہ اور رسول کی اطاعت کرنی ہے. آپ دیکھ رہے ہیں کہ یہ سارے وہ آداب ہیں کہ جس کے اوپر صحابہ کرام نے بھرپور طریقے سے عمل کیا، اللہ نے ان کی مدد کی. پھر اگلی بات ہے آپس میں تنازع اور اختلاف سے بچنا. یہ کبھی نہیں ہو سکتا کہ 7, 8, 10, 20, 25 لوگ جمع ہوں اور ان سب کی ایک ہی رائے ہو. ہمارے ہاتھ کی ساری انگلیاں مختلف ہیں، آپ دیکھ رہے ہیں، ایک چھوٹی ہے، ایک بڑی ہے. لوگوں کو اللہ نے مختلف شاکلہ پہ پیدا کیا ہے. سورہ بنی اسرائیل میں آپ پڑھیں گے کلو یا ملو اللہ شاکلہ. آپ کی شاکلہ کچھ اور، آپ کی بہن کی کچھ اور. کیا ایک گھر میں ایک ماں کے بطن سے پیدا ہونے لے 5-6 بہن بھائی یا بچے ایک جیسے ہوتے؟ تو پھر یہ کیسے ہو سکتا ہے کہ آپ مختلف کلچر سے آنے والے، مختلف ماحول سے آنے والے لوگ کو کرنا کیا ہے؟ کھینچا تانی نہیں. دیکھیے، اختلاف تو ہو سکتا ہے، مخالفت نہیں ہوگی، جھگڑے نہیں ہوں گے. اس کی بنیاد پہ ایک انسان اپنے آپ کو دوسروں سے الگ نہیں کرے گا. اور پھر اس کے بعد صبر سے کام لینا. دعا کیجیے آج کی امت مسلمہ کو اللہ تعالیٰ یہ ادب اور آداب سکھا دے. تو آپ دیکھیے کہ آج پھر فضائے بدر پیدا کر والی کیفیت ہوگی، فرشتے پھر اتر سکتے ہیں. ہماری کمی بیشی کو اللہ تعالیٰ اپنی مدد سے پورا کر دیتا ہے.